قال ارأیت، اس نے کہا، کس نے کہا؟ یوشع بن نون نے کہا، خادم نے کہا، اسٹوڈنٹ نے کہا، ارأیت، کیا آپ نے دیکھا؟ یہ کسی کو مخاطب کرنے کا یا انوالو کرنے کا انداز ہوتا ہے، حالانکہ اس کے بغیر بھی گزارا ہو سکتا تھا. قال اذا وینا الى الصخره، تھی بات پوری تھی، لیکن ارأیت شعور کو بیدار کرنے والا ہے. کیا آپ نے دیکھا؟ ڈو یو نو دس؟ آپ کو اندازہ ہے اس کا؟ کیا؟ اذ اوینا الى الصخره، جب جگہ پکڑی ہم نے صخر پہ. اب کہانی سنا رہے ہیں، کھانا مانگا، فش تو تھی نہیں، وہ تو سل کے پانی میں چلی گئی. موسیٰ علیہ السلام نے فش مانگی، کھانا مانگا، کہا او وہ تو جب ہم نے جگہ پکڑی تھی. اوینا کا لفظ وہی ہے جو آ وا یو وی سے ہے، پیچھے بہت دفعہ اس پہ بات ہو چکی. کہنے کہ وہ جہاں ہم نے اسٹاپ لیا تھا نا، وہاں کھڑے ہوئے تھے، تو وہاں وہ مچھلی جو تھی وہ پانی میں نکل گئی. اور صخرہ، صخر سے ہے چٹان کو کہتے ہیں، بڑے اور سخت پتھر کو کہتے ہیں. فإني نسيت الحوت، تو بے شک مجھے بھلا دیا مچھلی، یعنی تو میں مچھلی کی بات کرنا بھول گیا. سبحان اللہ، ادب کا ایک اعلیٰ نمونہ اس جملے میں. وہ کیا؟ پہلے جمع کا صیغہ استعمال کر رہے ہیں، اذ اوینا الی الصخرۃ، ہم دونوں نے جگہ پکڑی تھی صخر پہ، پتھر پہ ہم بیٹھے تھے نا، ہم نے وہاں اسٹاپ کیا تھا. لیکن جب بھول کی بات آئی، غلطی کی بات آئی، خطا کی بات آئی، تو کیا کہا؟ فإني نسيت الحوت، میں بھول گیا مچھلی کا ذکر کرنا. اس کے برعکس آج ہمارا معاملہ کیا ہوتا ہے؟ عموماً اپنے سارے جرم کی سزا کس پہ دیتے ہیں؟ دوسروں پہ. ایسے باتوں میں جہاں کوئی غلطی ہوتی ہے تو ہم کا صیغہ استعمال کرتے ہیں، اور جہاں خیر کی بات ہوتی ہے تو میں کا لفظ بولتے ہیں. نہیں، فإني نسيت الحوت، میں بھول گیا تھا اس کا ذکر کرنا. اور ساتھ ہی پھر اپنا جملے کو مزید واضح کرتے ہیں، وما انسانیہ الا الشیطان، اور نہیں مجھ کو بھلایا مگر شیطان نے. یہ بات کہنے کی کیوں ضرورت پیش آئی؟ اس لیے کہ وہ اس بات کو جان گئے تھے کہ یہ شیطان ہے جو انسان سے نیکی کی چیزیں بھلوا دیتا ہے. وہ چاہتا نہیں ہے کہ یہ وہاں جاتے اور حضرت خضر علیہ السلام سے کوئی فیض پاتے، کچھ سیکھتے. تو کہتے ہیں کہ یہ شیطان نے بھلایا تھا کیا؟ کہ ان اذکرہ ہو، کہ میں اس کا ذکر کروں. واتخذ سبیلہ فی البحر عجبا، اور پکڑا اس نے اپنا راستہ سمندر میں عجیب طریقے سے. اب وہ قصہ سنا رہے ہیں کہ دیکھیں وہاں مچھلی عجیب طریقے سے گری اور پانی میں چلی گئی. اس سے کیا پتہ چلتا ہے؟ کہ شیطان انسان کو بھلوا دیتا ہے. کیا شیطان نے صرف وہیں بھلوایا تھا یا کچھ اور بھی بھلواتا ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کی صحیح روایات سے یہ چیز ملتی ہے کہ شیطان انسان کو نیکی بھلوا دیتا ہے. کیا ایسا کبھی ہوا کہ آپ نے کسی نیک کام کی نیت کی پھر بھول گئے؟ پہلی تو ایک بات ہے جو نماز بھلوا دیتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں ایک موقع ایسا آیا تھا کہ آپ عصر کی نماز بھول گئے تھے. غزوہ خندق کا موقع تھا، لوگ ایک سخت جاب پہ تھے، خندق کھودی جا رہی تھی، وقت کم تھا، دشمن آنے والا تھا، اور نبی صلی اللہ علیہ وسلم خود بھی ساتھ ہی اس کھدائی میں شامل تھے، اور اتنے میں عصر کی نماز کا وقت بھول گئے، جیسے بہت مصروفیت ہوئی. تو جب یاد آیا تو آپ نے پھر ایک بددعائی انداز میں کہا کہ اللہ تعالیٰ ان کافروں کو، یعنی کچھ سخت لفظ تھے جو ایگزیکٹ میں نہیں اس وقت بتا سکتی، لیکن مفہوم یہی تھا کہ ان کی وجہ سے ہم اپنی عصر کی نماز بھول گئے. اور پھر آپ نے پھر مغرب کے ساتھ اس کو پڑھا. اسی طرح ایک روایت میں یہ بھی آتا ہے کہ تم میں سے جس کو شیطان بھلوا دے، جو ہی اس کو یاد آئے تو وہ نماز پڑھے، جو سوتا رہ جائے وہ اٹھتے ہی فوراً نماز پڑھے، اور جو شیطان کے بھلانے سے بھول جائے تو اس کو نماز کو یاد آتے ہی پڑھ لینا چاہیے. یہ بھول بھی ایک نعمت ہے اللہ کی، لیکن شیطان اس کو ہماری آزمائش کا ذریعہ بنا دیتا ہے. کیسے؟ थोड़ा सा इस पे बात करेंगे। देखिए यहाँ ऐसे लग रहा है कि भुलवाना पूरे का पूरा शैतान का इख्तियार है, शैतान चाहे तो भुलवा दे। ऐसा नहीं है, अल्लाह ताला ने इंसान के अंदर भूलने की आदत डाली। क्यों डाली थी? ताकि माजी की तलखियों को भूल जाए, लोगों के गिले शिकवों को भूल जाए। किसी ने उसके बाप की भी अगर जान ली है, कुछ अरसे के बाद उसके सामने आए तो उसको याद ना आए ये सब कुछ। ये भूल अच्छी आदत थी, ये तो अल्लाह की रहमत थी। अगर इंसान के अंदर भूल ना होती ना, तो 10-10 साल पहले फौत हुए लोगों को याद करके आंसू बहाता, गम से चूर हो जाता कि हाय वो गया तो क्यों गया और मैं उसको कैसे पाऊँ। लेकिन शैतान को अल्लाह ताला ने जो मोहलत दी हुई है, वो इस खूबी को, इस खैर को इंसान के हक में आजमाइश बनवा देता है और नेकी के काम भुलवा देता है। कई दफ़ा आप नियत कर लेते हैं मैं ये काम करूँगा, फिर ऐसा भुलवाता है आपको याद ही नहीं आता। कोई कह सकता है कि मैं कभी कुछ नहीं भूला? आप सोचते हैं कि अच्छा फलां को मैं ये सदका दे दूंगा या इतने पैसे दे दूंगा, वादा कर लेते हैं चलो मैं कहीं आऊँगा, भूल जाता है इंसान, कमज़ोर होता है। और भोले लोग ज़्यादा भूलते हैं, ये भी याद रखिएगा, भूल होती है उनकी आदत में। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा पर जब तोहमत लगी थी तो लोग उनके बारे में चे मगोइयाँ कर रहे थे कि देखो क्या कर दिया इसने। लेकिन उनकी लौंडी बरीरा से किसी ने पूछा, क्योंकि बेहतरीन गवाही तो घर के मुलाजिम की होती है, कि क्या आपने आयशा के बारे में कुछ देखा, आपकी आयशा के लिए क्या राय है? तो क्या कहती हैं कि आयशा तो इतनी भोली है कि आटा गूंद के वहीं छोड़ देती है, भूल जाती है, और बकरी आती है और उस आटे को खा जाती है। तो ये भूल एक नेमत है, लेकिन नेकियों के मामले में नहीं भूलना। और ये भूल इंसान को सिखाती है कि ज़िंदगी में कितने ही मोड़ आएंगे, कितने ही मरहले आएंगे, कितने ही मिसहैप्स होंगे, भुला दो, छोड़ दो, मट्टी डालो। बाज़ लोग ज़िंदगी के सफ़र में हमेशा बैक मिरर में देखते रहते हैं। कोई एक सदमा ज़िंदगी में आ गया, अब सारी ज़िंदगी खुशियां हराम कर ली अपने ऊपर। कोई चोट पड़ गई, तलाक हो गई, जुदाई हो गई, अब सोचते हैं कि आइंदा कभी ये पैचअप नहीं हो सकती चीज़। बस एक दफ़ा ये हुआ, उसकी तो ये बात मैं भूल नहीं सकती। मैं कभी भी इस मौजू पे सोचूँ ना, तो मुझे एक शख्स के कहे हुए अल्फाज याद आते हैं, और शायद मैंने अपने बचपन और जवानी से बीच के जो वक्त है उसमें सुने थे, कई साल हो गए। और वो क्या कहते थे, मैं भूल नहीं सकता कि मेरे रिश्तेदारों ने मेरे साथ क्या किया, वो मर जाएंगे तो भी मैं नहीं जाऊँगा। और इस तरह की अजीबोगरीब कहानियाँ, हम भूलना नहीं चाहते, इतना ग्रज दिल में रखते हैं, इतना ग्रज रखते हैं कि ऐसे लगता है अपनी ज़ात को पूछने लगते हैं, इसकी ये बात तो मैं कब्र की दीवारों तक नहीं भूलूंगी, इसने मुझे ये कहा क्यों। और असल रिश्तेदारियों में ऐसे जुमले बोले जाते हैं, नहीं वमान सानी हो इल्लशैतान अन अस्कुरा, शैतान ने बुला दिया उसको कि उसका जिक्र करे, आगे क्या करें इसका अब आगे देखेंगे। मूसा अलैहिस्सलाम ने जब ये उज़र समझ लिया, मान गए, कुछ बहस नहीं की, झगड़े नहीं, डांटा नहीं, कुछ नहीं किया, ठीक है, हाँ प्यार से ये कह दिया, قال ذلك ما كنا نبغي, कहने लगे यही तो वो था जो हम तलाश कर रहे थे। जैसे हम अपने लफ्ज़ों में कहना, अरे भाई ये वही तो जगह थी जिसकी हमें तलाश थी, नबगी वही बगी और बगा से। और साथ ही कहते हैं فَرْتَدَّ عَلَىٰ آثَارِهِمَا قَصَصًا, फिर पलट आए अपने ही कदमों के निशान देखते हुए। فَرْتَدَّ रा दाल दाल से, रद्दा युरद्दी तरदीद, उर्दू में बोलते हैं ना, मैं इसकी तरदीद करती हूँ, रिजेक्ट करती हूँ, ये वही लफ्ज़ है, पलटे निशाने कदम देखते हुए, चलो वापस चलते हैं। कसस कस्सा किस्सा, पीछे भी बात हो गई, कदमों के ऊपर चलना, निशान पे चलना, वापस आए। इससे मूसा अलैहिस्सलाम की कमिटमेंट पता चलती है, अच्छा जो हुआ सो हुआ, चलो वापस चलते हैं। इल्म के रास्ते में यही कमिटमेंट चाहिए। अमूमन हम में से कोई किसी नेकी के लिए निकले, चलिए किसी जगह दर्स हो रहा और आप सुनने के इरादे से निकले, पहली दफ़ा वहाँ जा रहे थे, रास्ता नहीं पता था, थोड़ा मिसप्लेस हो गए, फिर क्या सोचते हैं, नहीं अब तो मेरा ख्याल है दर्स ख़त्म होने वाला होगा, चलो घर चलते हैं। नहीं, कमिटमेंट इज़ कमिटमेंट, चलते हैं, मिल जाएगा, चलेंगे तो कट ही जाएगा ना सफ़र। शैतान इंसान को भुलाता है। देखिए ये फिज़िकल भूलना भी हो सकता है और ये मानवी भूल भी हो सकती है। कितनी दफ़ा हिदायत के सफ़र पे चलते चलते इंसान को भूल भलाइयों में डालता है शैतान, लेकिन उसके जहन को इतना जकड़ देता है कि उसको इसका एहसास नहीं होता। मूसा अलैहिस्सलाम ऐसी नफ्सियाती उलझनों से पाक थे। चलो वापस चलते हैं, अपने ही कदमों पे वापस चलो, गो टू बैक। क़स्सा फवजदा अब्दम मिन इबादिना, फवजदा इसके आगे फिर अलिफ है, दोनों ने पाया, अब्दम मिन इबादिना हमारे बंदों में से एक बंदे को, कौन था वो, आतैनाहु रहमतम मिन इंदिना, हमने इसको अपने पास से रहमत दी थी, वअल्लमनाहु मिन लदुन्ना इल्मा और हमने उसको अपने पास से एक इल्म दिया था। अब मुलाकात होती है, हम अपने बंदों में से एक बंदे को वहाँ पाएंगे, पाया इन्होंने, ये कौन बंदा था, अब्दीना हमारा बंदा था। और अब्द का लफ्ज़ सिर्फ इंसानों पे इत्तलाक नहीं होता, इसका फरिश्तों पे भी होता है, ये अल्लाह के बंदे हैं, ग़ुलाम हैं, स्लेव्स हैं। इनके बारे में आता है कि इनका लक़ब खजर या खजर था। खजर अरबी में सब्ज़ रंग को कहते हैं, खुजरिन मिन सुंदस इस्तबरक, ये लफ्ज़ आप कुरान पाक में पढ़ते हैं, सर सब्ज़ो शादाब को कहते हैं। कहते हैं कि इनका नाम था दिलिया बिन मिल्कान, वल्लाहु आलम, कुरान पाक ने तो खिजर ही कहा है। क्यों इनको खिजर कहते थे, सही बुखारी की एक रिवायत का मफहूम है कि ये जहाँ बैठते थे वो जगह सरसब्जो शादाब हो जाती थी। अल्लाह ताला ने इनको कोई ख़ास एक ऐसा इल्म दिया हुआ था कि ये वो चीज़ें भी जान लेते थे जो दूसरों को नहीं पता चलती। तो ये भी कुछ ऐसा ही मामला था कि जहाँ बैठे वो चीज़ सब्ज हो जाए। सही बुखारी की रिवायत तफसीर सूरतुल कहफ में आता है कि खिजर के मानी सर सब्जो शादाब के हैं, ये एक मरतबा सफ़ेद ज़मीन पर बैठे तो वो हिस्सा ज़मीन इनके नीचे से सर सब्ज होकर लहलहाने लगा, इसी वजह से इनका नाम खजर या खिजर पड़ गया। तो ये हिजर थे और इनको वो मिल गए। अल्लाह ताला ने इनको क्या दिया था, अल्लमनाहु हमने उसको दिया, मिल लदुन्ना इल्मा अपने पास एक ख़ास इल्म दिया, ये कौन सा इल्म था, और आतैनाहु रहमा रहमत क्या थी उन पे। एक बंदा दरिया के किनारे बैठा है, ना उसके बैठने के लिए कोई नरम व नाजुक गद्दा है और ना कोई कुर्सी और मेज़, और अल्लाह ऐसे बंदे को कहता है कि मैंने उस पर अपनी रहमतें कर दी, ये कौन सी रहमतें हैं, और इससे बंदे को किस एक नई दुनिया की तरफ ले जाया जा रहा है, ये काबिल गौर चीज़ है। इनके बारे में बहुत सारी रिवायात लोगों ने नकल की, कुछ कहते हैं कि ये इंसान थे, नेक इंसान थे, क्योंकि फरमाया कि अब्दु मिन इबादिना हमारे बंदों में से एक बंदा था। बास कहते हैं ये औलिया अल्लाह में से थे, जिनकी किरामात होती हैं, अल्लाह ताला की तरफ से अता होती हैं, जैसे मरियम अलैहिस्सलाम को बिन मौसम के फल मिले। लेकिन इस बात में कोई ज़्यादा वज़न नहीं है, क्योंकि अंबिया कराम के बाद अगर कोई भी है तो उसकी करामत की वो मोल नहीं कि वो सिर्फ ये कह दे कि मेरे पास ये वही हुई है या मेरे पास ये बात आई है तो मैं कर दूँ। जैसा कि इसमें आपने उनको देखा कि वो कई ऐसे काम करते हुए देखे गए कि जो अमूमन दुरुस्त नहीं होते। इसी तरह एक तीसरी राय इनके बारे में कि ये अंबिया में से एक थे जिनकी तरह वही की जाती है, तो इसमें कोई एतराज़ वाली बात नहीं दिखती, क्योंकि अंबिया कराम को ऐसा दिया जाता है इल्म। एक चौथी राय है कि फरिश्ते थे, तो वल्लाहु आलम, कोई कहते इंसान थे, कोई कहते वट एवर, लेकिन हमें इससे क्या, हम इंसानों में खो जाएंगे ना तो सीधे रास्ते से भटक जाएंगे। अक्लमंद वो इंसान है कि जो मकसद पे निगाह रखे, मुझे क्या मिल रहा है, मैं क्या इनके इस वाक़े से पा रहा हूँ, दैट्स इट, بس جو انسان دوسری چیزوں میں الجھ جاتا ہے نا پھر وہ صراط مستقیم سے ہٹ جاتا ہے. کہتے ہیں کہ حضر علیہ السلام سمندر کے کنارے سبز گدی بچھائے ملے, ایک چادر میں لپٹے ہوئے تھے. اس کا ایک سرا تو دونوں پیروں کے نیچے رکھا ہوا تھا اور دوسرا کنارہ سر تلے تھا. موسیٰ علیہ السلام کے سلام پر آپ نے منہ کھولا. اور اس میں یہ بھی ہے کہ حضرت خضر نے فرمایا آپ کے ہاتھ میں تورات موجود ہے, وہی آسمان سے آ رہی ہے, کیا یہ بس نہیں؟ اور میرا علم آپ کے لائق بھی نہیں اور نہ میں آپ کے علم ہوں. تو اس سے پتہ چلتا ہے کہ ان کی ملاقات ہوئی تھی. یہ رحمت اور علم کیا ہے کہ بندے کو رب کے فیصلوں کی حکمتیں سمجھ آنے لگے. آتیناہ رحمت من عندنا. عموماً ہمارے ہاں کس چیز کو رحمت سمجھی جاتا ہے؟ مال, اولاد, جی بڑی رحمتیں ہیں, بڑا اچھا بزنس چل رہا ہے, ٹھیک ہے, ہو سکتا ہے, اس میں کوئی بڑی بات نہیں ہے. لیکن یاد رکھیے یہ کبھی بھی لازمی نہیں ہے کہ دنیا کی گھر بار, اولاد, مال آپ کو اللہ کی رحمتوں میں بھی ڈال دیں. وہ آزمائشیں بھی ہو سکتی ہیں, وہ پکڑ بھی ہو سکتی ہے, اور اللہ تعالیٰ ہمیں نعمتوں کی آزمائش سے بچائے. علم رحمت کب بنتا ہے؟ جب اس علم کو پا کے انسان کا اندر دھل جائے, صاف ہو جائے. قال له موسیٰ, کہا ان کو موسیٰ نے, هل اتبعک علی ان تعلمنی مما علمت رشدا, اگر میں آپ کی پیروی کروں تو کیا آپ اس بھلائی کا کچھ حصہ مجھے بھی سکھا دیں گے جو آپ کو سکھائی گئی؟ یہ ہے موسیٰ کی عاجزی, ہمبلنس. اللہ کا نبی, صاحب تورات, ایک کتنی بڑی قوم کا لیڈر, اور عاجزی کتنی ہے کہ میں کچھ آپ سے سیکھ لوں. تکبر نہیں کیا, بڑائی نہیں کی, غصہ نہیں کیا, کیا سمجھا آپ نے مجھے؟ کوئی آج کے دور کا بڑا ہو تو کہے اس کو ادھر بلا لو, میں جہاز کا ٹکٹ بھیجتا ہوں, ان کو لے آؤ. لیکن موسیٰ کیوں لے جائے گے وہاں؟ اس لیے کہ سچا علم مل نہیں سکتا جب تک علم کے راستے کی مشکلات پہ انسان صبر نہ کرے. نرم گدوں پہ بھی علم مل جاتا ہے لیکن وہ علم وہ اثر نہیں چھوڑتا جو پھوٹی چٹائیوں پہ بیٹھ کے علم سیکھا جاتا ہے, کیونکہ اس میں انا بھی ٹوٹتی ہے, عاجزی بھی آتی ہے. پچھلے دور کے علم اور آج کے دور کے علم سیکھنے سکھانے میں ایک یہ بھی بہت بڑا فرق ہے کہ پہلے مشقتوں میں ڈال کے علم سکھایا جاتا تھا اور اب لاڈ اور محبت کے ساتھ سکھایا جاتا ہے. اسی لیے پھر دیکھیے کہ بعض دفعہ بچے اپنے استادوں کے نام تک لیے دیکھے گئے اور ان پہ روب ڈالتے ہوئے دیکھے گئے. وہ قدردانی کا احساس نہیں آیا جو آنا چاہیے تھا. کیوں؟ اس لیے کہ دل میں وہ جگہ تو بنی نہیں جو بننی چاہیے تھی اور جو علم کو رشد میں بدلتی ہے. یہاں آپ لفظوں پہ اگر غور کریں گے تو دو باتیں ہیں. اوپر کیا تھا؟ علما, ابھی تک علم کی بات ہو رہی ہے نا, اور اب بات ہو گئی رشدہ. علم اور رشد میں زمین آسمان کا فرق ہے. بہت سارے لوگ ان دونوں کا فرق کر نہیں پاتے. علم کیا ہے؟ نالج. کسی کتاب سے مل جائے گا, کسی تفسیر سے مل جائے گا, کسی حدیث سے مل جائے گا, اور جتنے بھی استاد اللہ کے حکم سے سکھاتے ہیں وہ علم کے لیے ریسورسز یوز کرتے ہیں. اپنے پاس سے تو کوئی نہیں کہے گا, اور اللہ نہ کسی کو توفیق دے. لیکن آپ دیکھیے کہ ایک ہی کتابیں استعمال کی جائیں اور پھر استاد مختلف لیول کے کیوں ہو جاتے ہیں؟ فرق کس بات کا ہے؟ رشد کا فرق ہے. رشد کتابیں پڑھنے سے نہیں آتی, یہ استاد کے اپنے تجربات, اس کی آبزرویشن, اس کی ڈیپ انوالومنٹ کا نام ہے. وہ حالات کو کیسے لیتا ہے, اس کے اندر کتنا تحمل ہے, اس کے اندر کتنا صبر ہے, اس کے اندر کتنی برداشت ہے, اس کے اندر کتنی عاجزی ہے, یا پھر ان ساری چیزوں کا اپوزٹ, کتنی بڑائی کا احساس ہے, بات کے انداز سے رونق جھلکتی ہے, اپنے آپ کو بڑا سمجھتا ہے, غصے والا ہے, اپنی مرضی کے خلاف پی جاتا ہے چیزوں کو یا برداشت کرتا ہے. یہ ساری چیزیں مل کے رشد بنتی ہیں. ایک ہی بات آپ دو تین مختلف لوگوں سے سنیں گے، فرق کس بات کا ہے؟ ایک صرف آیتوں کو ایکسپلین کرتا ہے، حدیثوں کو بیان کرتا ہے، ریفرنسز نوٹ کراتا ہے، پڑھنے کا صحیح طریقہ سکھاتا ہے، لیکن ایک دوسرا آپ کو اس میں سے ایک ایسا پہلو کھول کے دکھا دیتا ہے کہ آپ کو وہ کتاب میں سے نکل کے اپنی بات معلوم ہوتی ہے. یہ فرق ہے رشد کا. اور موسیٰ کیا چاہتے ہیں؟ ان تعلمنی مما علمت رشدا. علم تو مل چکا تھا، کتاب میں 10 کمینڈمنٹ موجود تھے، صحیفے تھے موسیٰ کے، موسیٰ علیہ السلام کو براہ راست وہی مل رہی تھی، اللہ تعالیٰ کی طرف سے سب کچھ تھا، لیکن اب چاہ کیا رہے ہیں؟ رشد. اور رشد کب ملتی ہے یہ بھی ایک چیز نوٹ کیجئے گا، جب کلوز کمیونیکیشن ہوتا ہے. جب انسان علم سیکھ رہا ہوتا ہے نا، تو اس کو علم ملتا ہے، اور جب وہ علم کے ساتھ سیکھنے سے بڑھ کے سکھانا یا اس میں مدد کرنے لگتا ہے نا، تو رشد ملتی ہے. آپ دیکھیے کہ صحابہ کرام کے مختلف درجے کیوں ہیں. کیا ان کو علم کا شوق نہیں تھا؟ کیا وہ نہیں چاہتے تھے کہ وہ بھی بڑا نام بنائیں؟ لیکن علم کے میدان کو کھول کے دیکھیں، بڑے بڑے صحابہ کرام سے ایون ایک روایت بھی نہیں ملتی، یا چند ایک روایتوں کے سوا کچھ نہیں ملتا. وجہ کیا تھی؟ کہ ان کے پاس وہ چیز نہیں تھی جو رشد کے درجے پہ آتی. حضرت عائشہ رضی اللہ تعالیٰ عنہا عمر میں چھوٹی تھیں، لیکن علم کے ساتھ رشد کے درجے پہ پہنچ گئیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی کے بعد لوگ حضرت عائشہ سے مشورہ کرتے، ان سے فتاوی لیتے. پوری کتابیں موجود ہیں جس میں صرف حضرت عائشہ رضی اللہ تعالیٰ عنہا کے فتاوی ہیں، ان کی اخذ کی ہوئی حدیثیں. تو لہٰذا مشاہدے کے لیے رشد کی ضرورت ہوتی ہے، اسی سے پھر لفظ رشد ہے. اور اگر آپ یاد کریں نا، تو سورۃ الانعام میں ہم نے حضرت ابراہیم کے قصے میں بھی رشد کی بات پڑھی تھی، جب وہ مشاہدہ کر رہے تھے نا، ہاذا ربی ہاذا ربی، سورج کو دیکھ کے، چاند کو دیکھ کے، ستاروں کو دیکھ کے، تو وہاں بھی رشد کا لفظ تھا. آپ سب کو بھی اگر رشد چاہیے نا، تو اس کی کچھ شرائط ہوتی ہیں. پہلی چیز یہ ہے کہ آپ کی بھرپور قسم کی توجہ، آپ کی ارج، آپ کی تمنا، خواہش، پھر آپ کے دل کی صفائی، دل شیشے کی طرح صاف ہو. اگلی چیز رشد کے لیے ضروری ہوتی ہے، اپنی ہستی کو مٹا دو اور گم ہو جاؤ رب کی اس کائنات میں. کبھی ان لوگوں کو رشد نہیں ملتی جو سیلف سینٹرڈ ہوتے ہیں، جو اپنی ذات کے لیے بہت سینسٹیو ہوں، ان کو رشد نہیں ملتی. ہاں، جو اللہ کی بات کے لیے سینسٹیو ہو جائے، اس کو رشد ملتی ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم کا ایک فرمان ملتا ہے کہ ہر امت کا ایک صاحب الہام شخص ہے. ہر امت میں ایسا کوئی شخص ہوتا ہے جس کو اللہ تعالیٰ الہام کرتے ہیں، اور میری امت کا شخص اب عمر فاروق رضی اللہ تعالیٰ عنہ ہے. بعض جگہ تو یہ بھی آتا ہے کہ میرے بعد اگر کوئی نبی ہوتا تو وہ عمر ہوتے. تو یہ رشد کا ہی دوسرا نام الہام ہے. تیسویں پارے کی ایک صورت میں بھی آتا ہے نا، فألهمها فجورها وتقواها قد أفلح من زكاها وقد خاب من دساها. کامیاب ہو گیا جس نے اپنا تزکیہ کر لیا، اور وہ تباہ ہو گیا جس نے اس کو دبا دیا. تو لہذا رشد کے لیے دعائیں مانگنے کی ضرورت ہے. اللهم ألهمني رشدي وعزني من شر نفسي. اے اللہ، مجھے اپنی طرف سے بھلائی دے، سمجھ دے، اور مجھے میرے نفس کے فتنوں سے بچا. بہت خوبصورت اوتھینٹک دعا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم سے سکھائی بھی. اللهم ألهمني رشدي وعزني من شر نفسي. مجھے اپنی طرف سے رشد دے، میں تیری نگاہوں سے اس دنیا کو دیکھنے لگوں، مجھے تیری نگاہ سے لوگوں کو دیکھنا آ جائے، تیری حکمتیں کیا ہیں، تیرے معاملوں کو سمجھنے لگوں، और इस पर एक बड़ी प्यारी एग्जांपल बहुत पहले की किसी की सुनी हुई आपके साथ शेयर करूं। कोई नाम ले लें, छोटा मोटा बड़ा नेवर नो प्रॉब्लम, बस नाम है, कोई भी शहर का नाम ले लें। एक शख्स है, वो वहाँ 10 साल से रह रहा है, लेकिन ना कभी कहीं गया ना आया, अकेले सफ़र नहीं किया, ड्राइविंग नहीं की, कुछ पता ही नहीं सफ़र कैसे होता है क्या होता है। 10 साल गुजारने के बाद भी उसको आप पूछें कि भाई ज़रा बताना कि वो लांडी किधर है, जुन्ना बाज़ार किधर है, तो वो ख़ुद नहीं आपको लेके जाएगा। 10 साल का उसका सफ़र है हालांकि उस शहर में या स्टे है। इसके बरक्स एक शख्स 1 साल पहले मूव होता है कराची में, लेकिन सफ़र करता है, अंदर जाता है बाहर जाता है, उसकी ऑब्जर्वेशन है, मैप को देखता है, रोड्स को देखता है, किधर क्या है, वहाँ क्या, अच्छा यहाँ देखूँ वहाँ देखूँ। 1 साल के बाद भी आप उससे पूछेंगे ना, अच्छा ये बताना कि लांडी किधर है, तो वो फ़ौरन बता देगा कि हाँ ये नाजमाबाद की साइड पे है, और जोड़िया बाज़ार किधर है, तो वो बता देगा कि ये सदर की तरफ है। यही है फ़र्क। जिस बंदे की जिस चीज़ में जितनी इन्वॉल्वमेंट होती है ना, जिसको कहना चाहिए ना, उस चीज़ की उतनी हकीकतें उस पर खुलने लगती हैं। अल्लाह के साथ बंदे का मामला भी ऐसा है। कुछ लोग सरसरी ताल्लुक़ रखते हैं, बस नमाज पढ़ी 5 वक्त, दुआएं पढ़ लीं, जिक्र अस्कार कर लिए, वो ज़्यादा सोचते ही नहीं। उनको भी अंडरस्टैंडिंग है, लेकिन उतनी नहीं जितनी उस बंदे को है जो रब के फ़ैसलों के अंदर झांकता है। अल्लाह इस फैसले के आखिर में क्या है, इस चोट के बाद क्या सेहत है, इस ज़ख़म के बाद क्या खैर मिलने वाली है, उसी का नाम पे रुश्त और इल्हाम है। मूसा उसी इल्हाम को पाना चाहते थे। قال إنك لن تستطيع معي صبرا। अब उस्ताद देखिए कितने सख्त हैं अपने असूलों में। कहा नहीं नहीं, आप नहीं देखेंगे, आप सब्र नहीं कर सकते, यानी आपका इल्म और है मेरा और है, आप साहिब वही हैं मैं साहिब इल्हाम हूँ, वहाँ इल्म वही है जो एक हुज्जत है, मेरे पास एक ऐसी चीज़ है कि बज़ाहर उसकी कोई दलील भी पेश नहीं की जा सकती, मेरा और आपका इल्म बिल्कुल मुख्तलिफ है, आप सब्र नहीं कर सकेंगे। इन्नका लन तस्ततीअ मय्य सब्रा, लफ्ज़ों की शिद्दत देखिए, इन्ना फिर का लफ्ज़, इसमें भी शिद्दत है। ये भी कहा जा सकता था कि आप सब्र नहीं कर सकते थे, ये भी कहा जा सकता था ना कि इन्ना का ला तस्ततीअ, आप सब्र नहीं करेंगे। फिर आगे ये जो लफ्ज़ है ना मय्या, मेरे साथ, ये और बात है कि नहीं मेरा मिजाज और तरह के, आप मेरी सख्ती नहीं बर्दाश्त कर सकते, मेरी बात नहीं आप सुन सकते, खाम खा आप ऐसे ही साथ चले गए फिर आपको मुश्किल होगी, बाद में आप कहेंगे नहीं मैं तो इतना वक्त लगा नहीं सकता और मैं तो इतनी मेहनत कर नहीं सकता। तो आप अभी सोच लें। इस जुमले से वही अमल की बातें जो आप नोट कर रहे हैं अलग से, उसमें एक बात लिखिए कि सफ़र के शुरू में ही ठोक बजा के देख लेना चाहिए कि कौन कितना बोझ बर्दाश्त कर सकता है। ये अमूमन जब इंटरव्यूज़ होते हैं ना, या उनके इम्तिहान लेने से पहले रजिस्ट्रेशन के बाद देखा जा सकता है, तो वो अच्छी होती हैं कमिटमेंट्स। हमारे यहाँ अमूमन इब्तदा में बहुत ट्रस्ट किया जाता है किसी पे भी, किसी को एम्प्लॉय रखना होता है ना, जॉब देनी है, घर में मेट्स को रखना है, तो अमूमन क्या कहते हैं, नहीं ये बहुत अच्छी है, नहीं इससे ज़्यादा बात की ज़रूरत नहीं, ये कर लेगी वो भी होगा। लेकिन जहाँ आपके लूप होल्स होते हैं ना, वहीं आप चोट खाते हैं। ठोक बजा के देख लो चीज़ों को। इन नकलन तस्तती अमाई सबरा, इससे ये भी पता चल जाता है कि इल्म का रास्ता सब्र का रास्ता है। और सब्र क्या है, सिर्फ ये सब्र नहीं है कि 2 घंटे बैठ के मुसलसल तफसीर के नोट्स लेने पड़ते हैं और हर हफ्ते में 4 लेसन लफ्जी तर्जमे से याद करने पड़ते हैं और तजवीद के वक्त में पढ़ के सुनाना पड़ता है, ये सब्र नहीं है। सब्र क्या है, अपनी हस्ती को तोड़ना। सब्र कश्ती में पत्थर रखने को कहते हैं ना, इसी तरह इल्म के रास्ते में वही जमता है जो अपने दिल पे पत्थर रख ले, कानों पे पत्थर रख ले। आवाज़ें आ रही हैं लेकिन उसके कान बंद है, कि मैं कोई गलत बात नहीं सुनना चाहता, बोलना चाह रहा है लेकिन जुबान पे सब्र रख ले कि नहीं मैंने नहीं कुछ बोलना। अपनी हस्ती को तोड़ना, जिल्लत का एहसास होगा लेकिन मैंने नहीं आगे झुकना। इंसान जितना अपने ऊपर कंट्रोल करता है ना, उतना ही उसको इल्म से ज़्यादा फ़ायदा उठता है। और पहले दौर में हकीकत में इस तरह के मंज़र देखे जाते थे, जान के मुश्किलात में डालते थे उस्ताद। सबको छुट्टी दे देते थे, एक को कहते थे तुम बैठे रहो, याद करो। क्या मजाल है जो कोई कह सके कैसा क्यों हुआ और वैसा क्यों हुआ, क्योंकि उनको पता था कि लेना तो है, कुछ भी होगा लेंगे तो फिर ही जाएंगे, कुछ बन के निकलेंगे। हाँ, तो लिहाजा हज़रत खिज़र कह रहे हैं कि देखो तुम मेरे साथ सब्र नहीं कर सकते। वकैफ़ तस्बिरु अला मा लम तुहित बिही खुबरा। फिर खुद ही देखिए अपने स्टूडेंट की रियायत करते हैं, सुभान अल्लाह, बड़ा प्यारा अंदाज़ है। कहते हैं और आप उस मामले में सब्र कर भी कैसे सकते हैं जिस पे आपको कोई इल्म ही नहीं है, यानी कि आपका इल्म और है, मैं आपको कुछ और देना चाहूँगा तो आप सब्र नहीं कर सकेंगे। ये एक अच्छे उस्ताद की पहचान होती है कि सीखने वाले की मजबूरी को भी समझे, उसकी मुश्किल को भी समझे, देखे कि कौन किन हालात में बैठा हुआ है, कहाँ से आ रहा है, कौन ज़हीन है और कौन कौन ज़हन है, कौन बहुत सारी मसरूफियात में है और कौन फारिग है, उसको पता चल जाता है। ऐसा ही फिर उस्ताद अपने तालिब इल्मों को ज़्यादा कुछ दे सकता है। कह रहे नहीं आप नहीं सब्र कर सकते, और यहाँ ख़बर की बजाय खुबर आया है शिद्दत के लिए। नहीं नहीं, जिसकी आपको इल्म ही नहीं, खबर नहीं, और तौहीद हाथ से है, हा वा तौहीद, जैसे अहाता करना होता है ना, सराउंड करना। लेकिन मूसा अलैहिस्सलाम की भी आप कमिटमेंट देखिए, काला कहने लगे सतजिदूनी इंशा अल्लाह साबिरूं वला असीलक अमरा, आप इंशाअल्लाह मुझे सब्र करने वाला पाएंगे, साबिर पाएंगे, और मैं किसी मामले में आपकी नाफरमानी नहीं करूँगा। क्या पता चल गया इस बात से कि सीखने वाला अगर इंसान होता है तो वो कड़ी से कड़ी शरायत को भी पूरा कर लेता है, मान लेता है मैं नाफरमानियाँ नहीं करूँगा, मैं सब्र करूँगा। इससे पता चलता है कि इल्म के लिए इंसान के दिल में कैसी तलब होनी चाहिए, कैसी तड़प होनी चाहिए।